Ya Ali Madad. Al-Waiz, Rai Abu Ali Missionary, Waiz number 30,
was delivered in Canada, Willow Dale Jamaat Khana, on the evening of 6th October 1979. पंथ चाली नहीं कोई वरियो पाछो जिया दयुना दथी पंथ साचो एने पंथ चाली नहीं कोई वरियो पाछो जी प्रण प्रण वेदना ध्यावो मुनिवर भाई मौलाना हजरत इमाम फैसल वाटवर मोमिनो अल्लाह पाक जिंदा रहो। कल मैंने बेवियू के जमाखाने में ये प्रॉमिस किया था कि हजरत इमाम की अभी जो रिसर्च पद्रा में लंदन में हुई उसके अंदर हर रोज हर मंडली में और हॉल में रिपीट कर करके इमाम ने तीन जो बातें कही, एक तो ये कि अपने मजहब के ऊपर मुस्तकीम रहो, दूसरा ये कि तुम आपस में संगठित रहो, जमात की सेवा करो, और तीसरी बात यह फरमाई कि तुम अपनी जो प्रणाली का है उसको कभी मत छोड़ना। तो आज मैं इन ट्रेडिशंस प्रणाली का के ऊपर मैं ये सारी बात करूंगा जो बहुत जरूरी है। ट्रेडिशंस जो हैं इनको अरबी जबान के अंदर रिवायात कहते हैं, हम इसको प्रणाली का बोलते हैं। हमारे बाप दादाओं से बात ऐसी बातें चली आती हैं कि जो बातें सैकड़ों हजारों साल से वडीलों के अनुभव से सच होती हैं और उनके अंदर जमातों के कुर्बों के और व्यक्तिगत आदमियों के फायदे होते हैं। ट्रेडिशंस धार्मिक भी होती हैं और सामाजिक भी होती हैं। इमाम ने हमें एक तरफ मजहब के ऊपर मुस्तकीम रहने के लिए फरमान दिया तो दूसरी तरफ साथ साथ उसने ये कहा कि तुम्हारी ईस्टर्न ट्रेडिशन वेस्टर्न कंट्रीज के अंदर आके हमें इस बात का थोड़ा थोड़ा डर जरूर है कि अगर हमने अपनी वेस्टर्न हालत को अपना लिया और ईस्टर्न हालत को हमने छोड़ दिया बिल्कुल, हमारी प्रणाली का कभी हम भूल गए, बाप दादाओं का चलता हुआ हजारों साल का मजहब हम भूल गए, तो उसका अंजाम यह होगा कि आहिस्ता आहिस्ता 150 वर्ष में 2-4-5 पीढ़ियों के अंदर इस्माइली कौम आस्ते आस्ते दूसरी कौमों के साथ मिक्स होती जाएगी और हमारी जो आइडेंटिटी है, हमारी एंटिटी है, हमारा व्यक्तित्व है, हमारा इस्माइलीपन जो है वो मिट जाएगा। और इस किस्म की बातें हमारी हिस्ट्री में और दूसरी कौमों की हिस्ट्री में बन चुकी हैं। मैं एक दफा बैरूत गया एक जमाने के अंदर लेबनान जो था वो सीरिया का एक प्रांत था, प्रोविंस था। 1921 तक ओटोमान एम्पायर थी। पहली जो वर्ल्ड वॉर हुई 1914-19 तक उसके अंदर टर्की ने जर्मनी का साथ दिया और जो टर्की थी उस वक्त ओटोमान एम्पायर कहलाती थी। बहुत बहुत बड़ी एम्पायर थी, जितने भी मुस्लिम देश थे मिडल ईस्ट के, वो सब उस ओटोमान एम्पायर के अंदर थे। यूरोप का भी कुछ भाग उसके हाथ के नीचे था, जैसे कि रोमानिया, अल्बेनिया, युगोस्लाविया, ये टर्किश गवर्नमेंट के हाथ के नीचे उनके प्रांत थे। यूरोपियन कंट्रीज ने इस मुस्लिम एम्पायर को तोड़ने के लिए एक प्लान बांध लिया था और उसके अंदर लगभग वो कामयाब हो गए। उनका तो ये भी प्लान था कि टर्किश गवर्नमेंट को और दूसरे तमाम मुस्लिम देशों को इतना मिटा डालो कि सैकड़ों साल तक सर न उठाएं। लेकिन हजरत मौलाना इमाम सुल्तान मोहम्मद शाह सल्लल्लाहु अलैहि ने खुद जाती अंगत तौर पे उसके अंदर भाग लेके इस चीज को अपने हाथ में लिया और टर्की को बचा लिया। वो आज मेरा सब्जेक्ट नहीं, लेबनान टर्की का भाग था, यानी सीरिया का भाग था ओरिजिनली, और सीरिया टर्की के हाथ से नीचे था, तो फ्रांस ने और ब्रिटेन ने मिलकर सीरिया के टुकड़े किए, लेबनान जुदा करके फ्रांस को दिया, सीरिया जो था वो भी फ्रांस को दिया, और जो ट्रांस जॉर्डन था जिसको पैलेस्टाइन कहते थे पहले, वो ब्रिटिश ने अपने हाथ में लिया, जिसमें आज इजराइल है और जॉर्डन है। उस जमाने के अंदर जब टर्किश गवर्नमेंट मिट रही थी, नई गवर्नमेंट बन रही थी, सुल्तान अब्दुल हमीद जो आखिरी खलीफा था मुसलमानों का, उसको निकाल दिया गया। कमाल अतातुर्क जो था वो प्रेसिडेंट बना और टर्की एक रिपब्लिक बन गया। बहुत से अपने इस्माइली ओटोमान गवर्नमेंट के ऑफिसरों के हाथ से दुख उठाते थे, उससे बचने के लिए वो भागे। जिस तरह ईदी अमीन ने जुल्म उठाया और लोगों को तंग करके भगाया, इस तरह से टर्किश गवर्नमेंट के जो ऑफिसर थे उन्होंने शिया लोगों को इतना तंग किया कि अपना देश छोड़ के बहुत से लोग भाग गए। वो जमाना था 1916 और 21 के बीच में, लगभग 7 से 8 हजार सीरियन इस्माइली अर्जेंटीना में चले गए जो आज तक उधर हैं, और लगभग 10 से 15 हजार इस्माइली लेबनान में आ गए। उनके साथ कॉन्टैक्ट न रहा, घर के साथ उनकी लेन देन, कॉरेस्पॉन्डेंस और चीज वगैरह, पत्र व्यवहार न रहा। अर्जेंटीना के वो 7 हजार इस्माइली वो भी आज मिस चुके हैं, हैं थोड़े से। प्रिंस अली खान नामदार वहां बहुत आया जाया करते थे और ये बात हमको प्रिंस अली खान नामदार ने फरमाई कि अर्जेंटीना के अंदर 7 से 8 से 10 हजार इस्माइली सीरियन हैं, आज भी हैं। इसी तरह से लेबनान के अंदर ये जो 10-15 हजार इस्माइली सीरिया से सलनिया से आ गए, लड़ाई के बाद उनका कॉन्टैक्ट भी घर से टूट गया। अंदर अंदर उन लोगों ने आपस में मिलना छोड़ दिया। ट्रेडिशंस जो हमारी थी, जो सबसे बड़ी उत्तम ट्रेडिशन जो हमारी है वो जमा खाना है, जो हमारा एक सेंटर है, हमारी हब है कि जिसके ऊपर सारा व्हील चलता है, वो चीज उन्होंने भुला दी। और आज अंजाम ये आया कि इस बात को आज से 60 बरस हुए हैं, हमारे वो 15 हजार जितने इस्माइली जो लेबनान में थे वो मेल्ट होकर सोसाइटी में मिक्स हो गए हैं। कुछ वर्ष पहले मैं जब वहां गया तो वहां एक अपना वकील था, अभी वो दमिश्कस में है, उसका नाम था खिदर हमवी, कुछ लोग उसको जानते भी होंगे, मौला के घर का आशिक है, बहुत अच्छी फैमिली का सीरियन आदमी है। तो मेरा बड़ा अच्छा यार था, उसको मैंने एक दफा कहा कि यहां बहुत बरस पहले इस्माइली आए थे, क्या हुआ, कैसा इधर बहुत है। चलना, मैंने बोला इसीलिए तो बात की है। कल बेरूत से तकरीबन 70, 80, 90 और 100 माइल के विस्तार में ये लोग रहते हैं। हम लोग उधर गए, एक सेंटर है जिसका नाम है अक्कर। कुछ यारों दोस्तों को जान पहचान के कारण से हमारा ये मोमा खिजर हमवी उनके घरों में ले गया। हम जब पहले घर में पहुंचे, एक 90 बरस की बुढ़ी और उसका एक बेटा था जिसकी उम्र 68 के करीब थी, वो हमको मिले। ये हमारा पहला घर था। बैठे बातें चीते की, मैंने पूछा कि इस्माइली हो, तो कहा हां। कब आए? कि हम 1916 के वर्ष में आए, लेकिन कभी जहां खाना बना इधर, बोली कभी नहीं। आज क्या हाल है तुम्हारे बच्चों का? के बच्चे जो हैं वो मजहब को जानते ही नहीं। मैं उनकी सारी डिटेल आज देना नहीं चाहता, मेरा तो मकसद ये है कि आपको हिस्टोरिकल पॉइंट एक विटनेस और एविडेंस के तौर पे दे दूं, ताकि आपको पता लगे कि हमें क्या करना चाहिए और भूतकाल में पास्ट में क्या हो गया है। हम बहुत से घर घूमे फिरे, बहुत सी चीजों के मैंने नोट्स भी लिए, रिकॉर्डिंग भी ली। आज उनमें से जो बड़ी उम्र के लोग हैं, जो उस वक्त 20-21 बरस की उम्र के थे जब वो लोग निकले, यानी 80-90 बरस के जो लोग हैं, उनको ये ख्याल है कि हम इस्माइली हैं। लेकिन उनकी जो औलाद है और फिर उनके बाद जो उनकी औलाद है, यानी उनके ग्रैंड चिल्ड्रन जो हैं, उनको कुछ पता नहीं मजहब का। हमारे मजहब का भी पता नहीं, दूसरे मजहबों का भी पता नहीं, क्योंकि इस्माइली होने की वजह से जो उनकी सेकेंड जनरेशन थी वो दूसरे मजहबों से जुड़ी रही, लेकिन जो थर्ड जनरेशन थी, ग्लान चिल्ड्रन थे, वो लोग आहिस्ता आहिस्ता क्रिश्चियन बन गए, दूसरे शिया सुन्नी ग्रुप में चले गए, इस्माइली एंटिटी खत्म हो गई। क्यों खत्म हो गई? इसलिए कि न जमा खाना था, न उनको मजहब के साथ और हमारी प्रोडिटी ट्रेडिशन के साथ कोई संबंध रहा। पॉलिटिकल फियर के कारण अपने आप को छुपाते रहे, अपने आप को जाहिर करने के अंदर घबराते थे, इसलिए जमा खाने भी न बन सके, एक दूसरे के साथ मिलना जुलना भी छूट गया। यही बात अर्जेंटीना में हुई कि यहां 7-10 हजार इस्माइली मिट गए। यही बात यमन में हुई। आज आप इजिप्ट में जाओ तो हमारे इमामों की पुरानी जाहो जलाली के बहुत से मोन्यूमेंट्स खड़े हैं, आंखों में पानी आ जाता है खुशी के साथ देखते देखते, लेकिन साथ जिस तरह खुशी के आंसू आते हैं, ऐसे गम के आंसू भी निकलते हैं कि आज जिस मुल्क के अंदर हमारे इमामों ने आश्रे 150 बरस राज किया, आज उस मुल्क में एक इस्माइली नहीं। वहां तो बहुत इस्माइली थे, लाखों थे। आज एक इस्माइली सिर्फ कैरो के अंदर है, वो भी तंजानिया से आके रहा है, लेकिन इजिप्शियन में से एक भी इस्माइली है। वो लोग हिस्ट्री जानते हैं, इमामों के नाम जानते हैं, लेकिन इस्माइली इस्माइली कोई नहीं। क्यों नहीं? इसलिए कि उनका ताल्लुक टूट गया, पॉलिटिकल फर्ज के कारण से एक दूसरे के साथ मिलना जुलना छूट गया, अपने आप को जाहिर करना छूट गया, बच्चों को तालीम देना छूट गया, मिट गए। इंडिया छोड़ के हम जब इमामों के फरमानों के हिसाब से अफ्रीका गए, तो इमामों ने हमारे साथ हमको इस बात की तलकीन की, हिंदुस्तान के मिशनरी अफ्रीका आते रहे, हर साल हर 9 साल के बाद कोई ना कोई आता रहा। खुद इमाम ने सफर किए, मुसाफरियां की और आते रहे। इमाम सुल्तान मोहम्मद शाह सल्लल्लाहु अलैहि 1899 के अंदर 22 बरस की उम्र में पहली मुसाफरी करके जब जंग बार गए, तो सब 2 महीने ठहरे। یہ وہ زمانہ تھا کہ جب امام نے دیکھا کہ وہاں کچھی بھی ہیں, کاٹیا والی بھی ہیں, سینٹرل انڈیا کے رہنے والے بھی ہیں, کچھ گوادری ہیں, سندھی ہیں, یہ مکسچر ہیں. اس کے اندر جب مذہبی بات چیت ہوتی تھی تو کاٹیا والی مکھی ہوئے, کچھی کمریا ہوئے, یا کوئی سندھی اس طرح کا گروپ آ جاوے تو وہ بولے سندھ میں ایسا ہوتا تھا, وہ بولے کاٹیاواڑ میں ایسا ہوتا تھا, جیسا کہ آج شکاگو کے اندر 1600-1650 اسماعیلی جماعت ہے, لہذا پاکستانی زیادہ ہیں. یہ چیز وہاں اس وقت بہت ہم کو تکلیف والی پرابلم بن چکی ہے. پاکستان کے اسماعیلی پاکستان کو کہتے ہیں, پاکستان میں ایسا ہوتا ہے, ہندوستان کے جو اسماعیلی, افریقہ کے اسماعیلی, وہ کہتے ہیں وہ ایسا ایسا ہوتا ہے. وہاں دعا یوں پڑھائی جاتی ہے, وہاں تسبیح یوں نکالی جاتی ہے. امام سلطان محمد شاہ نے جب یہ چیز وہاں دیکھی تو مولانا حضرت امام ہر روز شام کو جنت خانے آتے تھے, کبھی دعا سے پہلے آوے, کبھی دعا کے بعد آتا تھا جماعت کے اندر. مکھی کو فرمان تھا کہ ساری کریا میرے سامنے کرو. نانی دیکھی مولا جی کے نانی کس طرح سے کرتے ہیں, گھر پاس تھار سفرا مہمانی جو کچھ بھی ہماری کریا کرم ہے. مولانا حضرت امام 2 مہینے ٹھہرے سلطان محمد شاہ, اور خود وہاں بیٹھ کے جماعت خانے کے اندر خود بیٹھ کے شاہپیر کے اس جومے نے اپنی مذہب کی جتنی بھی ریت رسم رودی رواج تھے ان کو اس نے فرمان کیا, یہاں ایسا کرو, یہاں ایسا کرو, یہاں ایسا کرو. افریقہ کے اندر جو کچھ بھی ہمارے مذہب کی ریت رسمیں ہیں وہ کسی مشنری کی یا کسی بھگت کی بنائی ہوئی یا کہی ہوئی نہیں, خود امام نے اپنی حاضری میں جماعت خانے کے اندر بیٹھ کے فرمائی ہیں. ایک دن سونے کے داگینے تھے زنجبار کے جماعت خانے میں, تو داگینے تو پڑے تھے, ایک دن پہلے اناؤنس ہو گیا تھا کہ آپ کی کیا داگینے سونے کے نادی کیے جائیں گے. دوسرے دن مکھی نے وہ داگینے سب سے پہلے رکھے, اور ایسے ہوتا بھی ایسا ہی رہا. تو جو نادی کرنے والا آدمی تھا اس نے کوئی داگینہ آیا تو اٹھایا, الا میرا یہ فلانی چیز ہے, مولا بیٹھا ہے. اس نے کچھ 10-1 شلنگ سے کوئی چیز اٹھائی ہوئی تھی, اب وہ قیمتی چیز تھی جو کہ اس وقت سونے کا بھاؤ بہت زیادہ نہیں تھا, لیکن وہ ایسی کچھ رقم تھی کہ مکھی کو ایسا لگا کہ داگینہ لگ بھگ 25-30 شلنگ کا ہے, مگر 10 شلنگ سے زیادہ کوئی نہیں بڑھتا. تو اس نے اس کو بولا بند کرو, اس کے پیسے اچھے نہیں آتے, داگینے رکھ لیے. بولا کہتے ہیں مکھی کائے کو بند کیا, خدا اس کا بھاو اچھا نہیں آتا. مولانا سلطان محمد شاہ کے فرمایا دیکھو مکھی, ہمارے ایک روحانی بچے نے اپنی راضی خوشی سے ہم کو کوئی چیز دی ہے, ہم نے اس کو قبول کر لیا ہے, اب کوئی روحانی بچہ اس کی کم قیمت ڈالتا ہے اور زیادہ دینے والا کوئی نہیں ملتا, تو کیا تم اس کو یہاں سے لے کے بازار میں جا کے بیچو گے؟ نادی کرنے والا وہ کوئی چکنا آدمی تھا, اس نے یہ سوچا کہ مولا کے گھر کی کارسازی کمتی ہوتی ہے, ایسے بہت سے لوگ ہیں جن کو یہ بہت فکر ہوتی ہے مولا کی کارسازی کی, کھل بھلے رسول نہ دیتا ہوئے. وہ آدمی جو آخری بولی دے دے تو 5-6 دفعہ 12 شلنگ, وہ 5-6 دفعہ جو بولا, مولانا سلطان احمد شاہ نے ہاتھ اونچا کیا, دیکھو 3 دفعہ بولی بولو, اگر کوئی 3 دفعہ بولنے کے بعد بھی کوئی نہیں پڑھائے اس کو دے دو. بولو خیر پاؤ. خیر پاؤ کا مطلب سمجھتے ہیں, یہ لفظ جنانوں میں ہے. نادی کرنے کے بعد جب یہ نادی ختم ہوتی ہے تو نادی والے کو امام کہتے ہیں, اس کو 3 دفعہ بولنے کے بعد اگر کوئی نہیں بڑھے تو وہ نادی دے دو. بولو خیر پاؤ, یعنی تمہارا بھلا ہو رہے, یہ چیز تم کو بھلائی دے رہے. یہ چیز تمہارے لیے خیر اور برکت والی بنے. خیر پاؤ نادی کرنے والے کی اینڈنگ خیر پاؤ سے ہونی چاہیے. یہ جو ٹریڈیشنز ہیں ہماری بہت ہیں, میں آج تب آپ کو نہیں بتا سکتا, اس کی تو ایک کلاس ہونی چاہیے, لیکن جتنی بن سکے گی بتاؤں گا, مذہبی بھی بتاؤں گا, سوشل بھی بتاؤں گا. اس طرح امام سلطان محمد شاہ نے نادی کا سلسلہ شروع کیا. کھانے پینے کی جو چیزیں تھیں نادی کی, اس کے اندر سلیکٹ کر کے بعض اچھی اچھی چیزیں ایک سائڈ میں چلی جاتی تھی, اور باقی جو چیز تھی یہ تو نورانی مال ہے, یعنی ایسا سمجھو کہ بریانی سائڈ میں چلی گئی اور کھچڑی اور دال چاول ادھر رہ گئے. تو اس قسم کے یہ سیگریگیشن ہوتا تھا. امام کی تو آنکھیں کبھی وہ بند کرے تو بھی دیکھتا ہے. تو مولا نے پوچھا یہ کیا ہے؟ کہتے خدا مند یہ اسپیشل سفرا ہے. یہ اسپیشل سفرا کہے کا کہ خدا مند بس یہ ایسا ہے سمجھا نہ سکے. مولانا حضرت امام نے ہنس کے فرمایا میرے جماعت خانے میں جو کچھ آ گیا میرے گھر میں, میں نے اس کو قبول کر لیا. میرے روحانی بچے نے گھر میں سے جب نیت کر کے وہ پلیٹ نکالی اس وقت میں نے قبول کر لیا. یہاں کوئی چیز بڑی چھوٹی اونچی نیچی نہیں ہے. اسی طرح سے میرے بچوں کے اندر بھی کوئی بھی اونچا نیچا بڑا چھوٹا امیر غریب رجا کے وہاں غلام نہیں ہے, سب طریقے. مولانا حضرت امام فرمایا ریت پر سب نانی کرو. ہاں اس زمانے میں ہماری زنجبار کی جماعت بہت بڑی تھی, 1899 کے اندر 4000 اسماعیل تھے. تو مولانا نے فرمایا وہ جماعت خانہ جو ابھی جدھر کھڑا ہے یہاں جھنا جماعت خانہ بیٹھا جماعت خانہ تھا. ایک دفعہ اس کی فوٹو میرے ہاتھ میں مرحوم کاؤنٹ مولو فادر نے مجھ کو دی تھی. میں بہت ڈھونڈتا رہا, کم نصیب مجھے کہیں ہاتھ میں نہیں آئی, شاید مل جائے. جھنا جماعت خانہ چھوٹا تھا تو بہت کنجسٹڈ تھا. تبھی تو امام نے فرمایا نوا جماعت خانہ بناؤ, میں انڈیا سے مستری بھیجوں گا. تو مولا نے خاکی مستری کو ہندوستان سے یہاں بھیجا تھا اور یہ جماعت خانہ رکھا. مولا فرمایا کہ یہاں نادی کرو, پوچھنی کچھ نہیں, لیکن کبھی آدمی زیادہ ہے تو نادی کی قیمت چیزیں جو ہیں آدھا ادھر لے جاؤ آدھا ادھر لے جاؤ. اس زمانے میں بھائیوں کا جماعت خانہ شدہ تھا, تو بھی مردوں کے اندر بھی دو جگہ نادی ہوتی تھی, لیکن اس کے اندر یہ انسان کی نیت نہیں ہونی چاہیے کہ مولا کے پیسے کم کی ہوتے ہیں. ہماری یہ نیت نہیں. دار السلام کے اندر ایک آدمی کھڑا تھا دو یہ سیتا پھل پہ, دو سیتا پھل دونوں کی قیمت بہت ہوئے تو دو شلنگ ہوئے, وہ بھی زیادہ ہے. لیکن ایک آدمی نے ایک آدمی کو کہا کہ یہ سیتا پھل میرے لیے لے لینا, 10 شلنگ کی نوٹ تھی. ایک بازو والا سن گیا, اس نے دیکھا کہ یہ پیسے والے آدمی کو دو سیتا پھل چاہیے. میں اوپانگا جماعت خانے کی بات کرتا ہوں. ندی والے نے کہا میرے یہاں دو سیتا پھل 50 سینٹ. تو جو جس کو چاہیے تھے اس نے کہا 1 شلنگ, مگر جس کو نہیں چاہیے تھے اور وہ سن گیا اس کے دل میں یہ دکھتا تھا کہ حضرت امام کی کارسازی کم ہو جائے گی, صاحب غریب ہو جائے گا, کہا 10 شلنگ, کیونکہ اس نے 10 کی نوٹ دی تھی. تو یہ تو آدمی چلا گیا جس کے پاس 10 ہی شلنگ دیے تھے اس نے. اب وہ 10 شلنگ اس کے اوپر پڑے, 10 شلنگ دینے کی طاقت نہیں تھی, کھیسے میں تھے بھی نہیں. سب کے سامنے شرمندہ ہوا اور واپس اس کی نادی ہوئی. نادی ختم ہو گئی. میں نے اس کو کہا ایسا کرنے کی تجھے ضرورت کیا؟ کہتا میں نے ایسا سوچا مولا کی کارسازی بڑھے. میں بولا مولک یہ طریقے نہیں کارسازی بڑھنے کے, اور امام کو کچھ پیسے کی پرواہ نہیں ہے, ریسر کی بات کرو. تو ہماری ایک ٹریڈیشنز میں سے ایک یہ حقیقت ہے کہ بہت سے لوگ کئی چیزوں کو اپنی مرضی سے توڑ مروڑ دیتے ہیں. بعض آدمی سمجھتے ہیں کہ یہ جو نادی ہے یہ غریبوں کا حق ہے. نہیں دینداروں, یہ غریبوں کا حق نہیں, कभी भी हमारे मजहब के अंदर नानी के भाने गरीबों के लिए नहीं लाए जाते। ये तो अल्लाह रसूल की शाहपीर की मेहमानी है, शाहपीर इसको फेंक देवे और कुछ भी करे, लेकिन गरीबों का हक नहीं। हाँ, कभी किसी गरीब आदमी ने एक बोली दी है और पैसे वाले ने देखा कि गरीब आदमी है, बन रहा है, तो पैसे वाला चुप हो जाए, भले गरीब खटे, ऐसा हो सकता है। और गरीब को उत्तेजन पहले दो, वो पहले जमाने जैसे गरीब आज हमारे में नहीं है। ऐसे गरीब बहुत हैं कि जो वेलफेयर से पैसे लेते हैं हिंदुस्तान में, पाकिस्तान में, अफ्रीका के अंदर, और उनको 100, 150, 200, 300, 400 शिलिंग तक मिलते हैं, मगर 30-40 शिलिंग की बियर पीते हैं, 10-20 शिलिंग के सिगरेट पी जाते हैं, उनको मैं गरीब नहीं समझता, उनके ऊपर रहम भी नहीं करना चाहिए। कभी उसको अपने बच्चों का ख्याल नहीं, तो दूसरों को कैसे तो बच्चों का ख्याल हो सके, उसको ये चीज सिखानी चाहिए। तो नांदी जो है वो गरीबों का हक नहीं। नांदी क्या है? हम जो रिज़्क खाते हैं तो हमको ऐसा होता है कि मैं खाऊं उसके पहले मैं अपने मौला को खिलाऊं। ऐसा मानो कि टोरंटो के अंदर हाजिर इमाम जाहिर बैठा हो, हाजिर रहता हो आपके साथ, तो आपका दिल कभी चाहे कि मैं भी हाजिर इमाम को अपने घर से कुछ पका के खिलाऊं? तो वो मेहमानी घर सरकार के घर पे जावे और मौला उसमें से खावे तो आपको क्या खुशी होवे। हर मोमन को ये चांस मिलने की वजह से, कि चांस मिले इस वजह से ये नांदी रखी गई कि घर में जो कुछ भी पकाओ उसमें से एक छोटा सा पोर्शन जितना तुम अफोर्ड कर सकते हो, अपने बाल बच्चों का पेट भर सकता है इतना निकालने के बाद, ये देख के वो जमा खाने में शाहपीर के नाम का हम लेके आते हैं। इमाम अली शाह महबूब सल्लल्लाहु अलैहि ने फरमाया कि जो आदमी जमा खाने के अंदर नांदी लेके आता है वो मेरी मेहमानी है। अगर उस आदमी की दसवन की कोई भूल चुक तो मैं वो नांदी की जितनी कीमत से वो नांदी गई वो मैं दसवन पैसे जमा करता हूं। और जो आदमी नांदी लेके घर जाता है खरीद के, उसके भी वो पैसे उसकी दसवन के भूल चुक के हिसाब में मैं जमा करता हूं। अगर कोई दसवन की भूल चुक नहीं तो वो मेरी मेहमानी है। ये ट्रेडिशन हमारी, ये धार्मिक प्रणाली का नांदी की बहुत जूनी है। 1952 में लंदन के अंदर छोटी जमात थी, स्टूडेंट्स ज्यादा थे, दो स्टूडेंट्स, एक युगांडा का, एक तंजानिया का, मुखी कैमरिया बने। उन्होंने ऐसा सोचा कि ये जो नांदी है ये तो पुरानी रीत रस्म है, तो जिसको मन मुराद डाल दे वे नांदी लाने की जरूरत नहीं। जमा खाने में अनाउंस किया, अला मेरे कल से कोई नांदी मत ला रहे, मन मुराद पैसे डाल दो। कोई ऐसा आदमी भी था कि जिसको मजहब की खबर थी, उसने मुखी कांवड़िया के साथ थोड़ी बात करनी शुरू कर दी, मगर मुखी कांवड़िया जवान थे, बच्चे थे, 20-22 बरस के, उन्होंने निकाल दिया। उस आदमी ने सरकार को टेलीग्राम किया मार्शल के एड्रेस के ऊपर। मौलाना सुल्तान मोहम्मद शाह ने फौरन एक तार भेजा, वहां डॉक्टर मुंबासा वाला जान मोहम्मद था। उस वक्त काउंसिल वगैरह की स्थापना नहीं हुई थी, लेकिन मां बाप ने तालिका भेजा, रिज्यूम नांदी इमीडिएट एंड रिपोर्ट टू मी। जानो डॉक्टर को साथ में बुलाया, बातें पूछी, मुखी कांवड़िया को बुलाया। इमाम सुल्तान मोहम्मद शाह ने नरमी से फरमाया, रहमत करके, के देखो नांदी जो है वो हरिश्चंद्र के जमाने से हमारी पुराना रीता चली आती है, इसको बंद करने का तुम्हारा कोई राइट नहीं, वो मेरा खाना है, मेरी मेहमानी है। नांदी जो है वो हमारे मजहब के अंदर एक बड़ी उत्तम सेवा है। लेकिन बार दफा ऐसा भी देखा है कि जो चीज घर में नहीं खाई जाती वो चलो जमा खाने भेज दो। अल्हम्दुलिल्लाह इधर ऐसा नहीं होता होगा, क्योंकि आप अभी नई कंट्री में आए हैं, पढ़े लिखे हैं, एजुकेटेड हैं, ऐसी गरीबी नहीं कि जैसे इंडिया, पाकिस्तान या अफ्रीका में आज से 50 बरस पहले थी। نانی ہمیشہ اچھی چیز ہونی چاہیے, اچھی چیز. وہ مولا کو کھلاؤ جو بیسٹ ہے. اور ہمارے گنانوں میں ایسا ہی ہے کہ اچھا ماسی اچھے رو دیجئے. اچھا یعنی سفید, سفید یعنی بیوٹیفل, اچھی چیز, کوالٹی. اس میں سے جو اچھا ہوگا اس میں سے بھی اچھا دو, بیسٹ میں سے بھی بیسٹ نکال کے دو. تو نالی ہماری پرنالی کا ہے, وہ شاہپیر کی مہمانی ہے اور اس کے اندر ہمارا دھرم سمایا ہوا ہے. اسی طرح سے امام سلطان محمد شاہ نے زنجیبار کے جماعت خانے کے اندر بیٹھ کے یہ سارا سسٹم اپنے جماعت خانے کا اس نے بنا کے دیا, کمپلیٹ سسٹم. افریقہ کی جو سسٹم ہے وہ امام سلطان محمد شاہ کی بنائی ہوئی ہے. اس کے اندر بھید ہیں, میں بہت سی ڈیٹیلز میں نے آپ کو عرض کی نہیں کہتا کیونکہ وقت نہیں, مگر ایک دو باتیں ضرور اور کہوں گا. مثال کے طور پہ ہم جب گھنپاٹ نکالتے ہیں کے اندر لیڈروں کو ٹائٹل والوں کو بٹھانے کے کارن سے گھنپاٹ کے تھام ادھر سے اٹھا کے وہاں رکھ دیتے ہیں سائڈ میں, بعض دفعہ تو پیچھے چلے جاتا ہے. یعنی ہم کو لیڈروں کی, قوم کے وڈیلوں کی یا ٹائٹل والوں کی سیٹ زیادہ امپورٹنٹ لگی گھنپاٹ سے. اگر یہ بات ہے تو ہم بہت بڑی غلطی نہیں بلکہ گناہ کر رہے ہیں. ہمارے مذہب کی جتنی بھی زہرہ عبادت ہے بیت الخیال کو چھوڑ کے, ان تمام عبادتوں میں انکلوڈنگ ہماری تین وقت کی جو دعا ہے, دعا سے بھی گھنپاٹ کا درجہ اونچا ہے. دعا ہم ہر روز پڑھتے ہیں اور گھنپاٹ ویک میں ایک دفعہ یا جس دن ہولی تالی کا آلے. یہ خود امام نے سیٹنگ کیا کہ جس دن میرا تالی کا آوے اس دن نیاز نکالو. اور پھر اس چیز کو زنجیبار کے اندر جب یہ کانسٹیٹیوشن بنا, پہلا کانسٹیٹیوشن بنا 1905 کے اندر, تو یہ بات کانسٹیٹیوشن میں ڈالی گئی کہ امام کے تالی کے دن گھنپاٹ نکالا جائے. تو گھنپاٹ جو ہے وہ ایک بہت بڑی اتم کریا ہے. بہت سے لوگ گھنپاٹ کی پیالی لے کے ایسا ہاتھ میں بہت دیر تک دعائیں مانگتے رہے, امام لکڑی لے کے جماعت میں گھومتے تھے, جماعت نیاز کیے, خود مخی ایسا لے کے بہت دیر تک دعائیں مانگتا رہا. دوسرے دن امام نے فرمان کیا کہ تم نیاز کی پیالی ہاتھ میں لے کے کیا مانگتے ہو؟ تو مخی نے کہا خدا ہم دعا مانگتے ہیں, کیا مانگتے ہو؟ یا مولا آلودات میں برکت دے, روزی کمانی میں برکت دے, ایمان سلامت رکھ وغیرہ وغیرہ. مولا فرمایا ہر آدمی ایسی لمبی دعائیں مانگے گا تو اتنے بہت یہ 2000 آدمی نیاز کبھی پیئیں گے. اور وہ زمانے میں لائن اور کیو تو تھی نہیں, سب اٹھ کے بھاگتے تھے. تو ایمان نے فرمایا دیکھو جب تم نیاز پینے جاتے ہو یہ نور کا پانی ہے, یہ نور کا پانی ہے, تمہارا دل صاف کرتا ہے. نیاز کی پیالی اٹھا کے تم مانگو یا مولا مجھ کو حقیقت سمجھ دے. نیاز کیوں اتنا مانگو؟ مولا فرمایا دین دنیا کی سب مرادیں اس میں آ گئیں, اگر تم کو حقیقت سمجھ ہوگی گناہ نہیں کرو گے, اگر حقیقتی سمجھ ہوگی کسی کا خراب برا نہیں کرو گے, حقیقتی سمجھ ہوگی اپنے مذہب کے اوپر اچھے رہو گے, حقیقتی سمجھ ہوگی اپنی ڈیوٹی پوری کرو گے, حقیقتی سمجھ ہوگی میری عبادت کرو گے اور میرا دیدار پاؤ گے, سب کچھ آ گیا. تو اس دن سے یہ نیاز کی پیالی اٹھا کے تو ایسا مانگنا جاتا تھا. اس کے بہت برس بعد بمبئی کے اندر بھی ہمارے ایک مشنری نے صاحب کو یہ پوچھا تھا, خدا نیاز کی پیالی اٹھاتے وقت دوست بولنا لوگ لمبی لمبی دعائیں مانگتے ہیں. مولا فرمایا یہی چیز کہ نیاز پیتے وقت تم حقیقت سمجھ کی دعا مانگو. کئی لوگ مولا نے دیکھے نیاز کی پیالی خالی ہو جائے نا تو اس میں انگلی ڈال کے آنکھوں کو لگا رہے,
ماں باپ نے اس سے منع کیا ہے. ماں باپ فرمایا اس سے کیا ہے کہ تم نیاز کی پیالی کو آنکھوں سے لگاتے ہو. تم نے نیاز پیا, نور کا پانی پیا, تمہارا دل صاف ہوا, خدا نے تمہارے اوپر رحمت کی. اب واپس انگلی ڈال کے تم آنکھوں کو لگاتے ہو, اس کا کوئی معنی نہیں. تو ایسی ہماری ٹریڈیشنز بہت تھی. جب ہی نیاز پینے کے لیے, یہ امام سلطان محمد شاہ کی حاضری کی بات کرتا ہے, نیاز تیار ہو گئی, جماعت کھڑی ہوئی تو مکھی کامڑیا دونوں کھڑے ہوئے, اور اوپر تو بھائیوں کے اندر بھی مکھیانی کامڑیا کا یہی تھا کہ بھائی مکھی کامڑیا دونوں اٹھے نیاز کیے. مولا نے فرمان کیا دونوں مکھی کامڑیا ساتھ مت اٹھو, گادی خالی مت چھوڑو. گادی کے اوپر ایک جن بیٹھے, مکھی جا کے نیاز پی کے آوے, اس کے بعد پھر کامڑیا جاوے, یعنی اسی وقت جاوے یا بعد میں جاوے, لیکن دونوں ساتھ اٹھ کے نیاز نہ پیئے. مجھے ایک بات اور یاد آ گئی, سلیمان سمار مکھی کا کلکتہ گا, اور مولا باپا ادھر بمبئی کے اندر آئے, کلکتہ کا پروگرام نہیں تھا, بہت برسوں سے امام کلکتہ نہیں گئے. کامڑیا کا نام میں بھول گیا ہوں, کبھی یاد آ گیا ابھی ابھی تو میں آپ کو بول دوں گا. مکھی کامڑیا دونوں کو جماعت نے عرض کی کہ آپ جاؤ مولا کے پاس, عرض کرو کہ خداوند بہت برسوں سے تم ہمارے پاس نہیں آیا. تو مکھی کامڑیا دونوں کلکتہ سے بمبئی آیا, حسن آباد کے اندر کلکتہ جماعت کی مہمانی رکھی. مولا آتے بیٹھا تو مولا کے ساتھ سرزدی مشنری تھے, کیا خدا ہوں یہ کلکتہ کے مکھی کامڑیا. امام کے حضور میں ہماری ایک اور پرنالیکا کی بات آ گئی, ممکن ہے ہمارے میں سے یہ ہمارے مکھی کامڑیا عملداری پوچھیں, آپ میں سے کوئی فیوچر میں مکھی کامڑیا بنیں گے تو ایک بات کہہ دوں. جب بھی امام کے حضور میں مہمانیاں ہوتی ہیں تو مکھی کامڑیا کھڑے رہتے ہیں, مکھی کو مولا کی رائٹ سائڈ میں کھڑا رہنا چاہیے, کامڑیا کو مولا کی لیفٹ سائڈ میں کھڑا رہنا چاہیے. اور اگر مکھیانی کامڑیانی کو کھڑا کرنا ہی ہے, حالانکہ ہماری پرنالیکا میں نہیں ہے, ان کو تو بیٹھے رہنا چاہیے, لیکن کبھی کھڑا کرنا ہی ہے تو مکھیانی رائٹ سائڈ میں آوے, کامڑیانی لیفٹ سائڈ میں آوے. ابھی ابھی میں نے دیکھا کہ دونوں مکھی کامڑیا لیفٹ سائڈ رائٹ سائڈ میں کھڑے تھے اور ادھر کوئی بھی نہیں تھا. پھر بعد میں مکھیانی کامڑیانی آ گئی, تو امام کے حضور میں یہ مکھی اور کامڑیا لیفٹ میں جو کھڑے رہتے ہیں وہ صرف شوبھا کے لیے نہیں, یا وہ باڈی گارڈ کے طور پہ کھڑے نہیں ہوتے. ان کا فرض یہ ہے کہ جس آدمی کی مہمانی آتی ہے وہ مولا کو بولے خدا یہ فلانا آدمی ہے, انٹروڈکشن کرانے کے لیے. یہ ہماری ایک ٹریڈیشن ہے کہ مکھی کامڑیا یا مکھی یا کامڑیا دونوں میں سے جو جانتا ہوئے تو کہتا ہے جب کسی کی مہمانی آ رہی خداوند یہ مشنری ہے, خداوند یہ فلانی منڈلی کا مکھی ہے, خداوند یہ ہماری کاؤنسل کا ممبر ہے, خداوند یہ ادھر کا بہت بڑا ویپاری ہے, خداوند یہ جماعت کی بہت سیوا کرتا ہے. اس قسم کی انٹروڈکشن مولا کے ساتھ ہوتی ہے. سبزلی مشنری نے اس وقت یہ کام اس کو دیا گیا تھا, مکھی حسن لال جی کھڑے تھے, کہنے لگا مولا یہ دونوں نے یہ مہمانی رکھی ہے کلکتہ جماعت کی طرف سے, یہ مکھی کامڑیا. مکھی کامڑیا جی خدا ہم تمہاری مہمانی قبول نہیں کرتا. ارے امام کبھی مہمانی ریفیوز نہیں کرتا, ہم تمہاری مہمانی قبول نہیں کرتا. تم دونوں میری گادی چھوڑ کے کیسے آئے؟ خدا مند آپ کو عرض کرنے کے ہم نہیں سنے گا, تم دونوں واپس جاؤ. پاؤں پڑے خداوند ہماری عرض تو سنا بالکل نہیں. اٹھ گیا مولا تم واپس جاؤ, کلکتہ جا کے تمہارے میں سے ایک جن واپس آ رہے, ایک جن ادھر ہے, تم میری دادی کو چھوڑ کے کیوں آئے؟ کبھی کبھی میں نے یہ بھی دیکھا ہے پروڑی جماعت خانے کے اندر مکھی کامڑیا جو پروڑی کے مکھی کامڑیا بیت الخیال کے تو بیچاروں کو آنا پڑتا ہے, تین بجے آتے ہیں, مکھی کامڑیا بیٹھے ہوتے ہیں, جب بتیاں بند ہوتی ہیں نا تو چائے پینے کے لیے دونوں مکھی کامڑیا اٹھ کے چلے جاتے ہیں, نہیں ہوتا گادی حضرت امام کی خالی نہیں رہنی چاہیے۔ زنجبار کے جماعت خانے کے اندر مکھی کامڑیا اٹھ کے جب نیاز پینے کے لیے گئے، اس دن مولا کچھ بولا نہیں، لیکن دوسرے دن فرما دیا دیکھو ہماری گادی کبھی خالی مت چھوڑو۔ ایک جنجالے وہ واپس آ گئے، پھر دوسرے جانے۔ اور اگر مکھی یا کامڑیا دونوں میں سے ایک کو کوئی لمبے ٹائم تک کے لیے باہر جانا ہے، یعنی وہ چلا گیا اور شام تک واپس خلاص ہونے تک واپس نہیں آیا، تب امام باپ فرمایا کاؤنسل کا ایک ممبر اس کے پاس بیٹھے، مکھی اگر چلا گیا تو کامڑیا مکھی کی جگہ بیٹھے اور کامڑیا کی جگہ کے اوپر ایک عملدار بیٹھے، اور اگر کامڑیا چلا گیا ہے تو مکھی کسی عملداری کو بلا کے کامڑیا کی جگہ پہ بٹھائے۔ یہ چیز فرمان ہے، بعد میں ہمارے کانسٹیٹیوشن میں، افریقہ کے کانسٹیٹیوشن میں داخل کی گئی۔ یہ ٹریڈیشن کی بات کرتا ہوں، یہ مذہبی پرنسپل نہیں ہے، یہ مذہب کا فاؤنڈیشن سدھانت نہیں ہے، لیکن ہمارے مذہب کی ٹریڈیشن ہے۔ ایک دفعہ امام والی کے جماعت خانے کے اندر بہت آدمی تھے، 25,000 آدمی کی میزنی تھی، اسپیشل بات تھی۔ مولا اترے، ابھی ہوا یہ کہ مولا کی حاضری میں ہی بمبئی میں دو دن پہلے ہماری جو میجر ماں تھی، والنٹیئر کور کی، لیڈیز والنٹیئر کور کی، اس کا ہسبینڈ گزر گیا۔ خاوند گزر گیا، میجر ماں تھی، حضر امام کے حضور میں ڈیوٹی دینی ہے، مولا کی پدرامنی ہے، تو اس بیچاری نے سوگ تو نہیں منایا، مگر سوگ ظاہر کرنے کے لیے وہ پچھیڑی کی جو کور تھی پٹی، لیڈیز والنٹیئر کی پٹی نکال کے کالی پٹی ڈالی۔ ابھی میجر ماں تھی، اس کے لیے سب سے پہلے کھڑی تھی۔ مولا جب جیسے ہی گاڑی میں اترے، بینڈ نے اپنے نور رسول اللہ بولا، سلامی ختم ہوئی، اور میجر ماں نے سلیوٹ دیا، ماں باپ نے جواب نہیں دیا۔ ماں باپ نے مکھی کامڑیا کو فرمایا کہ اس نے یہ کالی پٹی کیوں پہنی ہے، تو فوراً کیپٹن ماں آگے آگے کہتی ہے، خداوند وہ بیچاری کی آنکھوں میں آنسو آ گئے، کہنے لگی کیپٹن ماں، خداوند اس کا ہسبینڈ گزر، اس کا دھنی گزر گیا۔ میں فرمایا دھنی گزر گیا، خدا دھنی کا دھنی گزر گیا، وہ بھی جیتا ہے، یعنی دھنی کا دھنی تو جیتا ہے نا، یعنی حضرت امام کو جیتا ہے جو دھنی کا بھی دھنی ہے۔ ماں باپ نے تخت کے اوپر بیٹھ کے فرمایا، کالا رنگ عباسیوں کا تھا، عباسی خلافت کا رنگ کالا تھا، وہ ہمارے دشمنوں کا رنگ ہے۔ اسماعیلی مذہب کے اندر کالا رنگ ہماری روایت، ہماری ٹریڈیشن کے ورودھ ہے۔ 25% آدمیوں نے، بھائیوں بھائیوں نے کالا رنگ پہنا ہے، خصوصاً کر کے جماعت خانے کے اندر کبھی بھی کالا وستر پہن کے کبھی مت آؤ، کبھی۔ ایک آدمی نے اپنی مہمانی میں اومیگا گھڑیال اسپیشلی ڈامن اسٹڈ کیے ہوئے لے کے آیا، 25-30 برس پہلے، آج کل کی خوبصورت یہ پٹے اور اسٹرپس نہیں ہوتے تھے، مگر ایک کالے چمڑے کا پٹا تھا، مولا نے اس کو ہاتھ نہیں لگایا، تو فرمایا اس کو اٹھا لو، اس کا پٹا کالا ہے، ہم نہیں لے گا، نہیں لیا۔ اے جی گلی ناوتر ویگے واری اے گر برہما سن پیری نو جائیے تیسی دیو لوکر الگا چھے اے بھائی لوک اڑ گاچے रंग पहनने से जो फरिश्ते हैं वो तुम्हारे से दूर हट जाते हैं, गिनन्य है। काला रंग, काले वस्त्र और वो भी जमाखाने के अंदर पहन के आना हमारी ट्रेडिशन के खिलाफ है, ये नहीं होना चाहिए। इमामों ने हमें बहुत सी चीजें फरमाई, मिशनरियों के पास से, वलीलों के पास से हम इन चीजों को सुन सुन के पूछते हैं। जब ही जमात खाने के अंदर आते हैं, ये हमारी ट्रेडिशन है कि आओ दीनदारों तो दो चार पांच मिनट पहले आओ, पहले आओ, आके दुआ कराओ, अपनी जगह पे बैठ के अस्तगफुरुल्लाह की एक तस्बीह निकालो, या मौला मेरे गुनाह मुआफ कर दे, तू रहम रहीम बादशाह है मुझको गुनाहों से बचा, ऐसी दुआएं मांगो। कभी खुदा न करे कभी आपको बिजनेस की पैसे की कोई तकलीफ है तो उसके लिए मौला के हुजूर में आजिज़ी करो, या मौला तंग हूं, प्रॉब्लम है, मदद कर, बरकत दे, ऐसी दुआएं मांगो। दुआ पढ़ने से पहले ऐसी एक आध दो तकलीफें निकालो, आपको बहुत फायदा होगा। यह हमारे मजहब की ट्रेडिशन है। जमा खाने के अंदर एक और बात के लिए जो खुद ये हाजर इमाम ने भी फरमाई, छह बरस पहले मौला अलेक्जेंड्रो हॉल के अंदर आए थे लंदन में, उस वक्त मां बाप ने ड्रेसेस के लिए फरमान किए। हमारे मजहब का जो उसूल और प्रिंसिपल है वो और चीज है, लेकिन उसके ऊपर हम जो प्रैक्टिस करते हैं वो और चीज है। यही जो प्रैक्टिस होती है ना वो हमारी ट्रेडिशन बन जाती है। मौलाना हाजर इमाम ने फरमाया मर्यादा वाले कपड़े पहन के जमात खाने के अंदर आओ। मर्यादा हम खुद उसको जानते हैं कि क्या है। आप तो मौला की रहमत से इधर मजबूर हैं, ठंडी क्लाइमेट के कारण से मुझे मालूम नहीं कि जून जुलाई में आप किस तरह आते हैं, लेकिन अभी कुछ थोड़ा अफ्रीका और पाकिस्तान इंडिया के अंदर फैला जा रहा है। कोट के बगैर, पतलून के अंदर कमीज, आधी बाह आधी भी नहीं पा बाह होती है और मर्द लोग चले आते हैं। हमारे लिए ये चीज एक शर्मजनक बात है। रसूलुल्लाह के जमाने के अंदर लोग गरीब थे, कपड़ा नहीं था, मगर हम जमात खाने में यूं ही चले आते हैं। बाइयों के अंदर भी स्लीवलेस ब्लाउजेस होते हैं या स्लीवलेस उनकी फ्रॉक और ड्रेसेस होते हैं। बाजे की शॉर्ट फ्रॉक इतनी भी होती है कम कि नजर नीची हो जाती है, गुस्सा भी आता है, लेकिन ये एक गुनाह की बात हो जाती है कि अगर हम जमा खाने के अंदर ऐसी किस्म के ऑफेंसिव ड्रेस पहन के आते हैं। मजहब करने कमाने के लिए आते हैं, इबादत करने के लिए आते हैं, उस वक्त हमारा ड्रेस बहुत हलीमी वाला, मर्यादा वाला, रिस्पेक्ट वाला। आपने माता सलामत को, सुल्तान मोहम्मद शाह की बेगम को देखा, हमारी इस बेगम सलीमा को देखा, देखो फोटो में भी देखो किस तरह बैठती है। उसने कभी पहना है ऐसा स्लीवलेस कट का कोई ब्लाउज? उसके पहनने, साड़ी पहनने, कपड़े पहनने का ढंग देखा, उठने बैठने का ढंग देखा। जमात खाना एक अदब की जगह है, नूरानी जगह है। अगर जमात खाने में हमारा अदब नहीं तो दुनिया में और इससे ऊंची कौन सी जगह है कि जहां हम अदब करेंगे या रिस्पेक्ट करेंगे। बहुत से लोग जमात खाने के अंदर दुआ पड़ी जाती है यानी खत्म हो जाती है और जिनान या फरमान बोला जाता है, बेचारे थक जाते हैं तो पांव लंबे करके सामने ऐसे तकिए करते हैं, जिस तरफ तुम सजदा करते हो उस तरफ तुम अपने पांव करते हो, इससे ज्यादा डिसरिस्पेक्ट इंसल्ट बिहेवियर क्या हो सकता है। हमारी ट्रेडिशन ये है, हम छोटी उम्र से बच्चों को सिखाते हैं कि ये याली बापा का घर है और सचमुच ये याली बापा का घर है, इस घर के अंदर याली बापा हर वक्त बैठा है। ये तो भाड़े के किराए के होते हैं तो चलो भाई रात को ब्लैंकेट वगैरह की तरह, बिस्तरे की तरह जैसे हम लपेटते हैं तो कारपेट लपेट के लेजर खाली कर दिया, स्कूल हो गया, वो जुदी बात हो गई, दिन के वक्त वो जमात खाना नहीं रहा। मगर जब तक जमात खाना है تب تک دینداروں کی بہت رسپیکٹ ہونی چاہیے. اللہ تعالیٰ نے قرآن شریف کے اندر گھٹنے اٹھا کے بیٹھنے کو منع کیا ہے. اللہ تعالیٰ نے اس چیز کو منع کیا ہے کہ تم لمبے پاؤں کرو. رسول کی حدیثیں اس کے لیے بھری پڑی ہوئی ہیں. بوڑھے آدمی بہت سے تھک جاتے ہیں. کبھی سچ مچ بیٹھے بیٹھے تھک گئے ہو تو اپنے آسن کو پوزیشن کو بدلا ڈالو, سرکولیشن فری ہو جائے گا. کبھی واقعی بہت تکلیف ہے تو اس کے تھوڑی دیر کے لیے باہر چلے جاؤ, لیکن پاؤں لمبے مت کرو دینداروں, کبھی بھی نہیں. اور اپنے بچوں کو ادب سکھاؤ, یہ ہماری ٹریڈیشنز میں آتا ہے. ہماری ٹریڈیشنز میں اور کئی چیزیں آتی ہیں. مکھی کامڑیا باہر نکلتے ہیں گاؤں کے اندر, ہم ان کو سلام کرتے ہیں, ان کی عزت کرتے ہیں, رسپیکٹ کرتے ہیں. کاؤنسل کے ممبرز نکلتے ہیں, وڈیل نکلتے ہیں, مشنری نکلتے ہیں, دھارمک ٹیچرز نکلتے ہیں, ماموں نکلتے ہیں, پھوا آیا, چاچا آیا, یہ سب ہمارے جو قوم کے اور کٹمب کے وڈیل ہیں. ہم ان کو یادی کرتے ہیں, پہل کرتے ہیں, ہم ان کا ہاتھ چومتے ہیں, ان کی رسپیکٹ کرتے ہیں. ان کے سامنے ہمارا خراب بیہیویئر نہیں ہوتا, ان کے سامنے ہم سگریٹ نہیں پیتے, ان کے سامنے ہم بھونڈی باتیں نہیں کرتے, ان کے سامنے ہم جوک وغیرہ نہیں کرتے. یہ ایسٹرن ٹریڈیشن کی چیزیں ہیں اور ہمیں ان چیزوں کو رکھنا ہے. یہاں تو بہت سے ایسے لوگ ہیں یورپ میں, امریکہ کے اندر, کینیڈا کے اندر, ویسٹرن کنٹریز کا حال دن بدن خراب ہو رہا ہے. بچے تھوڑے سے بڑے ہوتے ہیں, گھر چھوڑ کے چلے جاتے ہیں, ماتا پتا کی درکار نہیں ہوتی. اور ہم ماتا پتا کے لیے جان دے دیتے ہیں, ہم ماتا پتا کے لیے دکھ اٹھاتے ہیں, ماتا پتا کو آخری دم تک سیوا کر کے راضی رکھتے ہیں. یہ ہماری پرانی کا ہے, ایسٹرن کلچر ہے ہمارا. اور حضرت امام فرمایا کہ تم اس کو قائم رکھو, نہیں تو کیا ہوگا. کبھی ہم نے بھی کینیڈین کی طرح اس طرح کی حالت کر لی کہ بھائی 15-16 سال کا بچہ ہوا اور چلا پیٹی بستر لے کے نکل گیا اور ماتا پتا اکیلے رہ گئے, یا اس نے شادی کر دی اور ماتا پتا کو باہر نکال دیا. کبھی اس طرح ہوا تو ہماری قوم بھی آہستہ آہستہ کمزور ہو جائے گی. کمزور ہو جائے گی, ہماری قوم میں سے بہت سے لوگ نکل جائیں گے, غیر قوم کے اندر چلے جائیں گے, یا بالکل فیتھ لیس بن جائیں گے. ہم اس پوزیشن کو دیکھنا نہیں چاہتے. امام نہیں چاہتے کہ فیوچر کے اندر ہماری قوم کی جو اسٹرینتھ ہے, ہماری قوم کی جو یونیٹی ہے, ہماری قوم کی جو اینٹیٹی ہے, وہ خراب ہو جاوے. ہم چھن بھن ہونا نہیں چاہتے, ہم ایک یونٹ بن کے رہنا چاہتے ہیں اور ہم اس چیز کو نبھانا چاہتے ہیں. اس لیے نبھانا چاہتے ہیں کہ جو بچے بڑے ہو رہے ہیں ان کا تعلق ہماری ایسٹرن پرانالی کا ٹریڈیشن کے ساتھ چالو رہے, قائم رہے. پرانی کلچر اور پرانی ٹریڈیشن کے ساتھ ایک لنک روپی جو بہت امپورٹنٹ چیز ہے تو وہ بھاشا ہے.
دس واز واز ڈیلیورڈ ان کینیڈا ڈون مل جماعت خانہ ان بیتول خیال آن دی 7th of October 1979.
میں نے ڈنڈا کی ایک پرانا دوست مجھے کہتا ہے میرے بچے کو ملے, میں بولا نہیں. تو وہ گیا ڈھونڈ کے لے کے آیا, 10 برس کا لڑکا تھا. اولڈ مشنری اولڈ فرینڈ مجھے کہتا ہائے. میں نے کہا ہائے کیا ہے. ارے بچوں کو یادی مدد سکھاؤ, ہائے ہائے کرنا کیا سکھایا. ہائے ہائے تو سوگ اور غم کی نشانی ہے, کوئی مر گیا ہے تو کہتے ہیں ہائے ہائے مر گیا. یہ ہمارا کلچر نہیں, یہ ہماری ٹریڈیشن نہیں. بچوں کو یادی مدد سکھاؤ, ان لوگوں کو اپنی بھاشا سکھاؤ. انگلش تو سیکھنے والے ہی ہیں اسکول میں جا کے, لیکن گھر کے اندر گجراتی یا کچھی بولو. اپنی زبان ہونی چاہیے, نہیں تو لنک ٹوٹ جائے گی. ابھی یہ بچے باہر سامنے بیٹھے ہیں, خیر میں تو ہندوستانی بول رہا ہوں, لیکن کوئی گجراتی یا کچھی بولنے والا ہو تو بھی اگر بچے نہیں سمجھے تو فائدہ کیا ہے. ادھر چائنیز لوگ 100 برس سے رہتے ہیں, گھر میں چائنیز بولتے ہیں. ونکوور کی تائز کے اندر 125 سال سے سکھ لوگ رہتے ہیں, 40,000 सिंगे हैं, 40,000। अभी तक वो पंजाबी नहीं छोड़ी उन्होंने, दाढ़ी पगड़ी निकल गई बहुत से सिंगों की, मगर पंजाबी बोलते हैं, भाषा उनकी पुरानी है। इधर बहुत से ग्रीक हैं, वो ग्रीक बोलते हैं। 50-50 साल से इटालियन रहते हैं, उनके बच्चे इटालियन नहीं भूले। तो हम अगर अपनी प्रणाली का भूल गए, हम अगर अपना पुराना कल्चर भूल गए, जिसको मौलाना हजरत इमाम कायम रखना चाहते हैं ताकि हमारी कौम की एंटिटी यूनिटी कायम रहे, तो अगर ऐसा न हुआ तो दीनदारों फ्यूचर के अंदर हमें बड़ी तकलीफ होगी, बहुत तकलीफ होगी। हमारे यहां हम इस्लाम में के एक भाग हैं और खसूसन इस्माइली हैं, हम मुसलमान जरूर हैं लेकिन हमें इस्माइली होने पे ज्यादा फखर है। इसलिए फखर है कि हम मुसलमान भी हैं और हमारे पास इमाम होने के कारण से इस्माइली मजहब हमें मिला हुआ है। हमें अपने मजहब के ऊपर फखर करना चाहिए और अपने आप को कभी इस डर में यहां मत रखो, कहीं भी अपने आप को छुपाने की इन मुल्कों में जरूरत नहीं। हमें इससे कोई शर्म नहीं कि हम कहें हम इस्माइली हैं, आगा खान के मुरीद हैं। अगर कोई क्वेश्चन करता है उसके जवाब नहीं दे सकते, किसी मिशनरी वजीर वगैरह को पूछ के दूसरे दिन उसको जवाब दो। अपने मजहब की किताबें पढ़ के तैयार करो अपने आप को ताकि हर किस्म का सामना करके जवाब देना चाहिए। हमारे मजहब के जो उसूल हैं, जैसे कि मैंने कहा सिद्धांत है, सिद्धांत के उपरांत हमारे मजहब की ट्रेडिशन जो हैं उनमें ऐसी बहुत सी चीजें आती हैं जो हमारे मौला के फरमानों के अंदर आते हैं। मिसाल के तौर पर यार आप हैं, मुझे मालूम नहीं लेकिन हो सकता है, मैं खाली कल्पना करता हूं, पॉसिबिलिटी है कि ऐसा होता हो रहे कि आप लोग जब गोश्त वगैरह लेने जाते हैं तो मुसलमान होने की हैसियत से आपका यह फर्ज है कि वो गोश्त हलाल गोश्त होना चाहिए। आप पूछो किस जगह से खरीदते हो कि हलाल है। अगर आपको हलाल गोश्त 5-25 सेंट महंगा पड़ता है तो वो ज्यादा अच्छा, कम तीखा हो मगर हलाल गोश्त खाओ, और ब्रेड भी वो खाओ कि जिसके ऊपर लिखा हुआ है कि इसके अंदर लार्ड यूज नहीं किया हुआ। हमारे मजहब के अंदर पोर्क और पोर्क की जितनी भी चीजें हैं सब हराम है। उस जगह के ऊपर के जहां पोर्क यूज होता है और सर्व होता है, उस जगह के या उसी छुरी के साथ लगा हुआ हम दूसरा गोश्त भी कबूल नहीं करते। आपने कभी जीव इसको देखा? इधर हजारों नहीं लाखों जीव है। ये यहूदी लोग हलाल गोश्त खाते हैं, उसको कोशर कहते हैं। अगर हलाल का नाम ये लोग कैनेडियन या दूसरे नहीं समझते तो आप उनको कहो हमको कोशर चाहिए, कोशर महंगा होता है, कोशर यानी हलाल गोश्त। कोशर के अंदर टुकड़े भी मिलते हैं, कोशर के अंदर मटन और बीफ भी मिलता है, मगर उस तरह से खाओ, कम भी खाओ मगर अपने मजहब और ईमान को बचाओ। सस्ती चीजें ढूंढ के अपने ईमान को खराब करना उससे वो ज्यादा अच्छा है कि हम कमती खाने या थोड़ा खाने मगर हम अच्छी चीज खाने जिससे ना हमारा ईमान बिगड़े ना हमारे बच्चों का ईमान बिगड़े। छोटे बच्चे अगर घर के अंदर ये देखेंगे कि माँ लेके आई है ऐसी ब्रेड जिसके ऊपर लाड है, उसके ऊपर कौन सा असर पड़ेगा? अगर माता पिता अपने मजहब के ऊपर सोच है तो बच्चे भी उसके ऊपर सोच हो जाते हैं। ये चीज लाजिम है। एक दफा हमारे मिशनरी मरहूम बहुत मशहूर मिशनरी हमीर लाखा सिंध के कुछ छोटे गांव में गए। दूसरे दिन एक आदमी के घर में खाने के लिए गए तो उस आदमी ने कहा मिशनरी साहब मेरे लिए कारण है क्या है? कहता है मेरा बेटा है वो बीड़ी पीता है यानी सिगरेट पीता है, तो आप जरा उसको हिदायत करो। बोले अच्छा, मिशनरी का फर्ज है कि अच्छी बातें कहना और हिदायत करना। थोड़ी देर के बाद वो लड़का आया, एक छोरा कुरोतो पढ़े कुरोतो करें, उसके साथ सिंधी के अंदर बातें की। मिशनरी साहब मैं स्कूल में जाता हूं, ये मेरी क्लास है, ये है, ऐसा करते करते मिशनरी साहब बड़े बीड़ी पिए तो सिगरेट पीते हो? कहता मेरा बाप भी पीता है। अभी क्या बोले, अगर बाप पीता है और बाप ने उसको सिखाया तो उसको मना कौन कर सकता है? अगर माता पिता धार्मिक हैं, माता पिता रोज जमा खाने आते हैं, माँ बाप न्याज सुबह उठ के बच्चों को रोज पिलाते हैं और पिलाओ, हर रोज सुबह बच्चों को नाश्ता देने से पहले घरों के अंदर न्याज पिलाओ, सब घरों के अंदर न्याज बोतल में रखो और टेबल के ऊपर पहले न्याज होना चाहिए। एक क्रिश्चियन फैमिली के अंदर मैं सुबह का ब्रेकफास्ट करने गया लंदन में, तो उनके टेबल के ऊपर होली वाटर देख के मुझको अपनी जमात याद आ गई। मैं बोला देखो क्रिश्चियन लोग हैं, कैथोलिक थे। तो मैंने जब ये पूछा तो कहते हम हर रोज पीते हैं, इसके बगैर कोई चाय नहीं पी सकता, ये तो हमारी ट्रेडिशन है। हर रोज अपने घर में बच्चों को सुबह उठे, दांत साफ करें, पहले उनके पेट में न्याज डालो और उनको न्याज अदब से पीना सिखाओ। न्याज पीने से उनको कहो हकीकत समझ की दुआ मांगे, उनके अंदर सुबुद्धि पैदा हो गए। अगर बच्चों के सामने हम अपने मजहब को खुद पालेंगे तो बच्चे हमको देख देख के सीखते हैं। एक दफा बड़े जमात खाने के अंदर जो दारुसलाम में है, ऊपर में खड़ा था, मेरी वाल थी। मैंने बड़ी उम्र में एक चीज मौलू फादर से सीखी, आज तक मैं याद करता हूं। मौलू फादर की आंखें खराब थी तो मुझे आवाज दी मिशनरी साहब। मैंने बोला जी फादर। मुझे बोला मुझे नीचे ले जाओ, मेरा हाथ पकड़ने वाला, चलो हाथ पकड़ के मैंने